شيله وكاركم हरेक दिन बिहान 7:30 बजेदेखि 8:15 बजेसम्म मात्र सुन्न पसन्दको आवाज हुनेछन् 93.8 निर्वाचित भएका जनप्रतिनिधिको एक वर्ष पनि भयो। दोस्रो वर्षका लागि आज सम्भवतः असार 10 गते कानुन तह संविधान तह सबै स्थानीय तहको चाहिँ नगर परिषद नगरसभा गरिसक्नु पर्नेछ र उहाँहरूले नीति तथा कार्यक्रम बजेटहरू प्रस्तुत गर्नुहुन्छ। आज सम्भवतः लाग्छ धेरै स्थानीय तह सम्भव पुरै स्थानीय तहले कैयौँले गरिसक्नु भएको छ, कैयौँले गर्दै हुनुहुन्छ। यस विषयमा हामी आगामी दिनमा कुराकानी गर्छौँ। तर मैले राष्ट्रिय गौरवका योजना खास गरी सुदूरपश्चिममा राष्ट्रिय गौरवका योजना प्रदेशका गौरवका योजनाहरू धेरै छन्, चाहे त्यो रानी जमरा कुलरिया सिंचाइ आयोजनादेखि लगायत दार्चुलाको टिङ्कर सडकको कुरा गरौँ, या भनौँ तपाईँको बझाङ चैनपुर ताक्ला सडकका कुराहरू, या भनौँ खुटिया दिपायल सेती लोकमार्ग, यी यावत जति पनि योजनाहरू छन् यी योजनाहरू एग्रिमेन्टहरू भएका छन् तर ती काम प्रगति के भएको छ यो विषयमा हामी निरन्तर कुराकानी गर्दैछौँ। आज म एउटा यस्तो विषयमाथि कुराकानी गर्दैछु, खास गरी सुदूरपश्चिममा सरकारी मेडिकल कलेजको चर्चा धेरै पहिलेबाट उठ्यो र यो सरकारी कलेज सम्भवतः लाग्छ नेपालकै एउटा नमुना कलेज बनाउने उहाँहरूको सपना पनि छ र कैयौँ नेताहरूले बोले चुनावमा र नेताहरूले बजेट भाषण पनि गरे या भनौँ नेताहरूले आश्वासन बाँडे। यो मेडिकल कलेज वास्तवमै प्रदेशसम्म साथका लागि एउटा नमुनाको मेडिकल कलेज हुनेछ, जहाँ चाहिँ सुदूरपश्चिमका आम गरिब भनौँ न दूरदराजका सबै जनताका छोराछोरीले चाहिँ अब सस्तो सुलभ भनौँ न शिक्षा प्राप्त गर्नेछन्, मेडिकल कलेजमा चाहिँ उहाँहरूले चाहिँ अध्ययन गर्न पाउनुहुनेछ। यो किसिमको कन्सेप्ट बेला बखतमा चाहे डाक्टर गोविन्द केसीले थालेका आन्दोलनका क्रममा पनि यस्ता विभिन्न विषयहरू उठे र पछिल्लो समय सम्भवतः लाग्छ महाराजगञ्जको टिचिङ हस्पिटल पछिको नेपालकै एउटा ठुलो लगानीमा र ठुलो एउटा योजना हो यो मेडिकल कलेज जुन चाहिँ हाम्रो सुदूरपश्चिमको गेटामा चाहिँ निर्माणाधीन छ र उक्त गेटा मेडिकल कलेजको विषयमा आज हामी कुराकानी गर्दैछौँ। झन्डै अरबौँ रुपियाँको लगानीमा यो बनिरहेको मेडिकल कलेजले सुदूरपश्चिम प्रदेशसम्म साथका आम गरिब किसान दाजुभाइका चाहिँ छोराछोरीहरूले चाहिँ सस्तो सुलभ शिक्षा प्राप्त गर्न सक्नुहुनेछ। यसको विषयमा आज हामी कुराकानी गर्दैछौँ, खास गरी अस्पताल भवन बन्दैछ, कलेज भवन बन्दैछ, प्रशासन भवन बन्दैछ, क्वार्टरहरू बन्दैछन्, विभिन्न होस्टेलहरू बन्दैछ र झन्डै लाग्छ 30 भन्दा बढी चाहिँ संरचना त्यहाँ बनिरहेको छ भने झन्डै 8 हेक्टर क्षेत्रफल जसको चाहिँ 8 हेक्टर क्षेत्रफल रहेको छ हेर्दा त्यहाँ भनौँ न यो ठुलो क्षेत्रफलमा बनिरहेको छ तर कैयौँ जमिन अहिले पनि अतिक्रमित छ त्यहाँ चाहिँ। यो विषयमा आज कुराकानी गर्दैछु, मैले स्टुडियोमै निमन्त्रणा गरेको छु गेटा मेडिकल कलेजका पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजारा हामीसँग हुनुहुन्छ। यो गेटा मेडिकल कलेजको विषयमा आम सुदूरपश्चिमेली जनतालाई कुनै जिज्ञासा प्रश्न गर्न मन लाग्यो भने स्टुडियोको लाइन खुला छ 091-410-216 लाइन यहाँको लागि खुला गर्दै आजको अतिथि कार्यकारी निर्देशकज्यूलाई म वेलकम गर्छु। निर्देशकज्यू यहाँलाई स्वागत छ।
हस् धन्यवाद।
आराम हुनुहुन्छ?
हस् धन्यवाद, सन्चै छु।
के छ अब सबैको चासो पनि छ, गेटा मेडिकल कलेज राष्ट्रिय गौरवको योजना पनि हो, सरकारी लगानीमा यत्रो ठुलो भनौँ न पूर्वाधार निर्माण हुँदैछ, योजना बन्दैछ, गेटा मेडिकल कलेज धेरै पहिलेबाट सुन्दै आएको छु, एउटा यो अवसर पनि हो मेरा लागि पनि। पुजारा सर, के छ गेटा मेडिकल कलेजको प्रगति कसरी भइरहेको छ, कसरी निर्माण कार्य सुरु भइरहेको छ यतिखेर ठ्याक्कै बताउनुहोस्।
हस् धन्यवाद। म पहिले एउटा सानो करेक्सन गर्छु, यो राष्ट्रिय गौरवको योजनामा अहिलेसम्म नेपाल सरकारले यसलाई समावेश गरिसकेको अवस्था होइन, केही यो क्षेत्रमा मलाई लाग्छ रानी जमरा बाहेक अरू कुनै योजनाहरू त्यसरी राष्ट्रिय गौरवको योजना भनिसकेको अवस्था छैन त. हालाकि हामीले यसलाई राष्ट्रिय गौरव योजनाको रूपमा स्वीकार्य हुनुपर्छ भनेर सुरुदेखि नै अब एक किसिमको भनौँ माग गर्दै आहौँ. अब गभर्मेन्टको आफ्नो एउटा नीति छ त्यो राष्ट्रिय गौरव योजनाको, त्योभित्र चाहिँ परेको होइन. तर हाम्रो लागि, हामी सुदूरपश्चिमेलेहरूका लागि, अहिले प्रदेश नम्बर 7 वासीहरूका लागि चाहिँ यो वास्तवमा राष्ट्रिय गौरवकै योजना सरह नै योजना हो. र जहाँसम्म अब अहिलेसम्म के भएको छ भन्ने कुरा छ, अब हुन त हामीले पहिले पनि यस्ता कार्यक्रमहरूमा यसको बारेमा जानकारी गराउँदै आएका छौँ र अहिले जम्मा जम्मी 6 प्याकेजको रूपमा हामी सञ्चालन गरिरहेका छौँ निर्माण कामहरू. 6 प्याकेजभित्र बसेर 6 प्याकेजभित्र करिब 23 संरचनाको हामीले ठेक्कापट्टा सम्झौताहरू गरिसक्ने र निर्माण कार्य सुरु भइसकेको अवस्था चाहिँ छ. र त्यसमध्ये अब 3 प्याकेजहरू करिब यो वर्षको नै हो. त्यसैले यो वर्षको प्याकेजहरूको काम अलिकति स्लो छ होइन. एउटा त भर्खर अस्ति हामीले जेठ 16 मात्रै सम्झौता सम्पन्न गरेका छौँ, त्यो 9 छ होइन. 9 त्यसमा विभिन्न आइटमहरू छ, 9 छ. जस्तो डोर्मिटरी छ, डोर्मिटरी भनेको कुरुवा घर जसलाई त्यो धेरै करिब 150-200 मान्छेहरूको लागि पुग्ने गरी, अनि गेस्ट हाउस छ, त्योभन्दा अलिकति पैसा हुने मान्छेहरूले गेस्ट हाउसमा बसेर बस्न सक्ने खालको त्यो पनि छ. त्योभित्र अलिकति कम आय स्रोत भएकालाई हामीले पर्याप्त करिब करिब 200 जति बस्न सक्ने कुरुवाहरू बस्न सक्ने गरी, त्यसमा पनि विभिन्न टाइपको गरिदिएका छौँ हामीले सेक्सन. अब जस्तो होटलतिर हुन्छ नि त्यस्तै सिङ्गल रुमहरू, डबल रुमहरू, अनि चाहिँ फेरि त्यो कमन रुमहरू, जस्तो सिङ्गल कमन रुममा 20-25-30 तिरेर एक रात दुई रात बस्न मिल्ने त्यस्तो कोठाहरू पनि बनाउने गरी त्यो सारा फेसिलिटी चाहिँ छ. त्यो उनीहरूले त्यहीँ बस्ने खाने बस्नु पाउँछ, त्यहीँभित्र तल क्यान्टिन हुन्छ, यावत सुविधाहरू भएको, टिभी हेर्न बस्न मिल्ने उनीहरूले त्यो सहितका यस्तो संरचनाहरू पनि छन् त्यो अहिलेको प्याकेजमा, लास्ट प्याकेजमा होइन. अब केही क्वार्टरहरू पनि छ होइन. अब बाँकी यो डोर्मिटरी छ, अर्को छ, अनि ल मर्चरी भनेर जसलाई हामी लासघर भन्ने गर्छौँ, त्यो लासघर पनि बन्ने तयारीमा अब ठेक्कापट्टा भइसकेको अवस्था छ होइन. यो लास्ट प्याकेजमा त्यो पनि छ. र यसरी हामी विभिन्न प्याकेजहरूमा विभिन्न बिल्डिङहरू छ. र सुरुवातको प्याकेज चाहिँ हाम्रो
हजुर हजुर हेर्दा
23 मैले भने अहिलेसम्म हामीले 23 सम्झौता सम्पन्न गरिसक्यौँ होइन. प्याकेज 6 भए पनि त्यसभित्र 23 भौतिक संरचनाहरू छ. अब जस्तो कलेजलाई हामीले सिङ्गल प्याकेज बनाएको थियौँ होइन, हस्पिटललाई सिङ्गल प्याकेज बनाएको थियौँ, त्यो ठुलो बिल्डिङहरू भए हुनाले होइन. अनि प्रशासनिक भवन पनि अलि पहिले नै सम्झौता भएको, मा आउने भन्दा पनि पहिले नै सम्झौता भएको, तर विवादित भएर बसेको अवस्था हो त्यो. त्यो भर्खरै सुरु भएको छ, त्यो पनि त्यो विवाद छँदैछ, यथावत छ त्यो. धेरै निर्माण पनि अब त्यसको कुरा गर्ने हो भने अलि लामै कुरा छ त्यो. अहिले पनि निर्माण चाहिँ सन्तोषजनक छैन, एक वर्षमा अहिले पनि जग तयार गर्न सकेको अवस्था छैन. पोर्सा होइन, अब त्यो पुरानै परिस्थिति, अहिले त्यसमा धेरै समस्याहरू छ होइन. अब यो छोटो समयमा सम्भव छ कि छैन होइन, कानुनी जस्तो भन्नाले मूलत उसको के भने, अब पहिले उसलाई 15 समय दिएर ठेक्का भएको होइन निर्माण गर्नु, तर 15 चाहिँ अब त्यो हामीले साइड उपलब्ध गराउन नसकेको अवस्था, अब तत्कालीन अवस्थामा मा आउनुभन्दा पूर्वको अवस्था हो त्यो. त्यति बेला भएकै काम चाहिँ त्यसको र एउटा अर्को टेन रविना कन्स्ट्रक्सनले. अनि त्यो अब त्यो समय उसलाई चाहिँ उसले अहिले न्यू खोजिराख्यो भने मैले चाहिँ काम गर्ने पाइनँ मलाई दिइएको समयसम्म होइन, मैले साइड नै पाएन, मैले कसरी काम गर्ने भन्ने कुरा आयो. पछि म लगत्तै उसको समय सकिएको दोस्रो दिन म यहाँ चाहिँ हाजिर भएको हो. होइन त्यो गाह्रो छ त्यो, किनभने हामी धेरै प्रयास गरेको होइन. त्यस्तो म आए 2-3 महिनाभन्दा त बढी म आएकै भइसक्यो होइन. त त्यसैमा मेरो अधिकांश समय गइरहेको छ. अहिले पनि धेरै मुद्दामा हामी सर्वोच्चसम्म पनि पुर्यायौँ, पुग्यौँ होइन. अनि सर्वोच्चबाट फेरि उसले मुद्दा फिर्ता लिएर फेरि काममा फर्केको हो. फेरि अहिले पनि अब आर्बिट्रेसन भन्ने छ एउटा होइन, मध्यस्थमा मुद्दा यथावत छ. पुनरावेदन अदालतले एउटा मध्यस्थ नियुक्ति गरेको छ, टिम छ 3 होइन. त्यहाँ हाम्रो विवाद अहिले पनि चलिराखेकै अवस्था हो त्यो. एकदमै त्यो लाभ्रा यसो हो, सुरुवात त्यसको कस्तो भयो भने हामीबाट कमजोरी भयो होइन. किनभने जसले ठेक्कापट्टा लगाउने उसले साइड क्लियर त गर्नुपर्छ नि त होइन. साइड क्लियर गर्ने जिम्मेवारी हो नि त हाम्रो. किनभने या साइड क्लियर गर्न सकिँदैन थियो भने ठेक्कापट्टा नगरी हुन्थ्यो होइन. ठेक्का लगाउने तर चाहिँ त्यहाँ जङ्गलै थियो, रुख काटिएको थिएन, त्यो एरियामा पनि रुखहरू थिए, त्यसैले उसले काम गर्न पाएन. तर म आएको मैले एक हप्ताभित्र त्यो क्लियर गरिदिएँ म आएपछि, तर सम्भव त रहेछ नि त, किन भएन पहिले 18 महिनासम्म म आउनुभन्दा अगाडि 18 महिना अगाडि उसको ठेकापट्टा भइसकेका थियो, उसको समय पनि सिद्धिसकेका थियो, तर त्यति बेलासम्म त्यहाँ भएका रुखहरू हटाउन सकिएन। तर मैले चाहिँ एक हप्ताभित्रै गरेँ, तर मान्छे नपाएपछि मलाई अलिकति 2-3 हप्ता अरू लाग्यो। किन लाग्यो भने दसैँको ठ्याक्क मुखमा म हाजिर भएको थिएँ, तर मैले स्थानीय लेभलमा यहाँ तत्कालीन रूपमा अब डिओफओ र डाइरेक्टर साहबहरूसँग कुरा गरेँ। मैले भने यो हाम्रो काम रोक के बसिया छ, यो रुख तपाईँहरू कहाँ पुर्याइदिन्छु म, तर म काट्छु है भनेर एउटा सोल्युसन निकालेर त्यसलाई मैले एउटा टुङ्गामा पुर्याएँ। एक महिनापछि साइड खाली भयो, हालाकि एक हप्ताभित्र हुने थियो तर दसैँले गर्दा मैले लेबर पाइनँ भनेपछि त्यसरी हामी गयौँ। तर अहिले उसलाई हामीले भने के भने, जब तपाईँलाई ठिक छ सुरुवातमा हाम्रो मिस्टेक भयो केही छैन, त्यसको बाफत तपाईँलाई के गर्नुपर्छ हामी त्यो बरु सम्बोधनतिर जाउँला, तर चाहिँ तपाईँले अब त काम गरिदिनु पऱ्यो भनेर पत्राचार गर्दाखेरि त्यसपछि उसले विभिन्न उजुर बाजुर मुद्दा मामिलातिर गएर कामै नगरेको अवस्था हो। अझै पनि भएको छैन अहिले जसलाई हामी लोकल भाषामा हाम्रो डिपिसी भन्छौँ नि होइन, सबैले बुझ्ने भाषा अप्पर टाइप बिम भन्छ होइन, त्यसलाई त्यसको काम अहिले भर्खर गरिरहेको छ उसले। अब यो मलाई लाग्छ असारसम्ममा बल्ल उसले जग सक्छ, जबकि उसले पोहोर सालसँगै काम सुरु गरेको कलेज हस्पिटल र उसको एकै दिन काम गरेर हामीले पूजा समेत गरेको वैशाख 25 गते हामीले ठेक्का मात्रै होइन काम निर्माणको पनि गत साल उसले जुन दिन कलेजको सुरु भएको थियो हस्पिटलको सुरु भएको थियो त्यही दिन उसले नि सुरु गरेको हो। तर चाहिँ उनीहरू कहाँ पुगेका छन् तपाईँहरूले देख्नु पाउनु भएको छ, कति कत्रो त्यति ठुलो बिल्डिङ फेरि त्यो अरबौँको बिल्डिङमा पनि त्यत्रो काम भएको छ, तर उसले एउटा सानो 13 करोडको बिल्डिङलाई अहिलेसम्म पनि जग निर्माण गर्न सक्नुहुन्छ, कति लापरवाही छ, काम गर्यो भन्ने त्यसलाई कसरी भन्ने होइन, आउट गर्ने छैन, हाम्रो कानुनहरू पनि त्यस्तो छैन नि, त्यस्तो सुविधा भए त म आउने बित्तिकै आउटै गरिहाल्थेँ नि है। उसलाई मैले कतिसम्म गरेको भने ऊ आउट हुन सक्थ्यो होइन, हामीले आउट गर्न नसकिने परिस्थिति हो, ऊ आउट पनि हुनसक्थ्यो भने उसले जब साइट पाएन टाइममा भने मलाई अब नोक्सान हुन्छ म यस्तो काम गर्न सक्दिनँ भनेर उसले ठक्का सम्झौता तोड्न सक्ने अवस्था थियो। मैले उसलाई त्यो पनि भनेको कि तपाईँ यदि तपाईँलाई गाह्रो छ अब गर्न सक्नुहुन्न भने हामीले साइट त खाली गऱ्यौँ, तर तपाईँलाई त्यस्तो लाग्छ भने तपाईँलाई हामी केही कारवाही गर्दैनौँ, किनभने कारवाही हुन्छ कानुनअनुसार, उसले छोड्न त मिल्दैन, तर हामी तपाईँलाई केही गर्दैनौँ, तपाईँ छोडिदिनुहोस् हामी अर्को रिटेन्डरमा जान्छौँ ताकि अर्कोले त काम गर्छ भन्दाखेरि होइन मेरो इज्जतको सवाल हुन्छ म किन छोड्ने पनि भन्ने, तर काम पनि नगर्ने परिस्थिति भयो। 2 वर्षसम्म त कामै नगरिको नै बस्यो, अनि मैले कारवाही चरणमा लगेर त्यसलाई कारवाहीमा पुर्याइसकेपछि पोहोर चाहिँ बाध्य भएर फेरि काममा फर्केको हो एउटा समझदारी गरेर, होइन त्यो त बाध्यता सबैलाई यहाँ थाहा छ, पहिले पनि अरू पत्रकार मित्रहरूलाई पनि थाहा छ, किनभने मैले त्यसलाई बाध्य गराएर सर्वोच्चसम्म पुर्याएर बाध्य पारेर अनि फेरि एउटा मन्त्रालयमा बसेर एउटा नेगोसिएसनमा ल्याएर म तपाईँ काम गर्ने अनि त्यो चाहिँ बनाइएको हो, तर त नथिन लाउन सकिँदो के रहन्छ भने त्यहाँसम्म त गर्न सकियो होइन, तर त्यस पछाडि के गर्ने भन्ने कुरा अब ऐन कानुनभन्दा बाहिर हामीले काम गर्न मिलेन होइन, हामी सरकारी मान्छे हो फेरि हजुवा तालमा त केही पनि गर्न मिल्दैन, त्यसैले अब अहिले चाहिँ अत्यन्त गाह्रो छ। होइन अब यसो सफल त अब तपाईँहरूले भन्ने कुरा हो, मैले भन्ने भन्दा नि अरूले जसले देखिरहनु भएको छ होइन, 2-3 महिना म आउने बेला के थियो र अहिले कहाँ पुग्यो होइन, र त्यो पनि 1 वर्षमा त्यो जुन लेभलको निर्माण भएको छ जसरी घरहरू माथि उठेका छन् होइन, त्यति अब चान्चुनी कुरो चाहिँ होइन होइन, फेरि हाम्रो अफिसको स्ट्याटस कस्तो छ त्यो बेग्लै पाटो छ होइन, त्यसका बावजुद पनि ती कामहरू 23 बिल्डिङहरू बन्न म आउने बेला त त्यहाँ जङ्गल थियो नि त, त्यो जङ्गलै पनि म आएको लगभग 1 वर्ष लाग्यो मलाई क्लियर गर्न त्यो होइन, किनभने इआइए रिपोर्ट नै थिएन, इआइए रिपोर्टबाट जिरोबाट सुरु गरे हो नि, इआइए रिपोर्ट नभएर त रुख काट्न नदिएको वनले, त्यस कारणले अड्केर बसेको थिएँ नि प्रशासनिकै भवन पनि, मैले पहिलो फोकस त्यसलाई गरेँ 4 महिनाभित्र मैले इआइए रिपोर्ट तयार गर्न लगाएँ, त्यो 4 महिनाभित्र त्यो गरेपछि 1-1.5 महिना जति मलाई प्रोसेस गर्न मन्त्रालयमै लाग्यो त्यो इआइए रिपोर्ट पास गराउन, त्यसपछि फेरि 6 महिना जति वनमा लाग्यो त्यो इआइए रिपोर्ट भए पनि त्यो यिनीहरूको यति लामो छ प्रक्रिया त्यो वनको, त्यो 6 महिना जति मलाई रुखको आदेशले लायो, र गत भनौँ न 73 हामीले यो गत साल चाहिँ बल्ल चाहिँ साउन 9 गते होइन मात्र इजाजत पाएको रुख कटान आदेश, त्यसपछि हामीले लगत्तै बर्खामै टेन्डर गऱ्यौँ, र दसैँमा म यहीँ बसेर विधामा बसेर मूल्याङ्कन गरेर टुङ्ग्याएर दसैँमा पनि म घर नगएकन मैले चाहिँ त्यो रुख कटाउने काम चाहिँ सुरु गरेको है। अनि अब त्यसरी त्यो चरणबद्ध रूपमा गयो, र गत साल मात्रै हामीले 5 प्याकेज गऱ्यौँ, 5 प्याकेज, त्यसमा हस्पिटल पनि हो कलेज पनि हो अनि होस्टेल पनि हो अनि ठुल्ठुलो अनि त्यहाँको कन्सल्टेन्ट पनि हो लगायतका अनि त्यो रुख कटान सम्बन्धी यस्ता 5 एउटै वर्षमा 5 ठेकापट्टा भएको छ होइन, त्यो त्यति सजिलो कुरा छैन, त्यो एउटा ठेकापट्टा टुङ्ग्याउनलाई कम्तीमा मिनिमम 4 महिना समय लाग्छ, त्यसको डकुमेन्ट बनाउने त्यसलाई फेरि इभ्यालुएसनमा लैजाने इभ्यालुएसन टुङ्ग्याउने सम्झौता गराउने सम्मको प्रोसेस चाहिँ लगभग 3-4 महिनाको हुन्छ, त्यो 4 महिना कम्तीमा लाग्छ भने 5 प्याकेज हामी दिनरात लागेर गरेको हो, अहिले यो वर्ष पनि 3 प्याकेज गऱ्यौँ हामीले होइन त्यसरी चाहिँ आएको छ होइन त्यसैले अब यसलाई सफलता असफलता त अब अरूले हेर्नेले भन्ने कुरा हो होइन तर जे होस् हामी के सन्तुष्ट छौँ भने जति गर्न सकिन्थ्यो त्यति गरेका छौँ रात दिन लागेर गरेका
छौँ अस्पताल र कलेजको कुरालाई बढी फोकस गरेर प्रशासन भवन त अब जग्गै भर्खरै बन्दैछ भनिरहनु भएको छ अस्पताल र कलेजको भवन कहिलेसम्म निर्माण सम्पन्न होला
होइन सबैलाई यसो हो तोकिएको समय सबैलाई तोकिएकै हुन्छ होइन त्यो त हामी सम्झौता गर्ने बेला नै तोक्छौँ होइन तर अब हामीले उतिखेर के पनि एउटा गरेका छौँ भने अलिकति एक किसिमले भन्यो भने अब अलिकति ज्याति नै गरे हो हामीले र यी ठुला बिल्डिङहरूलाई पनि यति थोरै समय दिएका छौँ हामी के भने हामीले यस्तो टार्गेट राख्यौँ कि एकदम कडा टार्गेट राखेका छौँ कि 77 जसरी पनि पठन पाठन सुरु गर्ने भन्ने खालको उहाँहरूलाई पारेपछि हामीले समय पनि जस्तो अब त्यसको समय दिने एउटा सिस्टम हुन्छ हेर्नुहोस् कुन चाहिँ कति साइजको कुन बिल्डिङ कति रकमको कति समय दिन मिल्ने त्यो एउटा छ सिस्टम तर हामी त्यो सिस्टमलाई क्रस गरेर पनि उहाँहरूलाई हामीले जबकि यी बिल्डिङहरूले 4 मिनिमम पाउने हो तर हामीले 2 मात्र समय दिएका छौँ उहाँहरूलाई सर्ट पिरियडमा गर्नै पर्छ भन्ने बाध्य पार्ने किसिमको
है
होइन गुणस्तरीय त्यस्तो गुणस्तरमा त फरक पर्दैन गुणस्तरमा फरक पर्दैन अलिकति अब जसो समयले कति साथ दिन्छ उहाँहरूलाई त्यो गाह्रो भइरहेछ अहिले होइन गुणस्तरमा त त्यसले खासै केही भएन किनभने होइन ठेक्का लिएको 2 जस्तो कलेज बिल्डिङलाई 2 मात्र समय दिएका छौँ हस्पिटललाई हामीले 30 दिएका छौँ 2.5 होइन अब त्यो टाइटै समय हो दुइटैको लागि होइन तर पनि अहिलेसम्म उहाँहरूको प्रोग्रेस हेर्दाखेरि लगभग हामी चाहिँ समयमै सक्छौँ 1-2 तलमाथि हुनसक्छ 2-4 भन्ने जस्तो फिलिङ छ कलेजलाई अलिकति हाम्रो अब अहिलेसम्मको लक्ष्य के हो भने अब 77 लास्टसम्म अथवा 77-78 भए पनि पठन पाठन सुरु गर्न सकिन्छ कि भन्ने हिसाबले हामीले यिनी बिल्डिङहरूलाई अलिकति जो अहिले अब तपाईँलाई यसलाई अझ प्रश्न गर्ने हो भने हामीले यो टोटल कामलाई 2 मैले उ गरेको छु होइन 2 गर्दाखेरि पहिलो चरणभित्र जस्तो 22-23-25 अहिले भइसकेका छ 5-7 अब गर्छौँ हामी र अब चाहिँ अब हुनेमा कस्तो हुन्छ भने पानीको फोहोरको व्यवस्थापन अब अहिले मर्सरी भन्यो अब लन्ड्री लुगा धुनेदेखि लिएर यस्ता अक्सिजन प्लान्टहरूदेखि लिएर सबै पूर्वाधारहरू अब यो वर्ष तयार गर्छौँ त्यो सबै भइसकेपछि त्यति भने न्यूनतम पूर्वाधार हो त्यसपछि हस्पिटल पनि चल्न सक्छ कलेज पनि चल्न सक्छ कि त्यसैले त्यसलाई 2 गरेर 2 चरण गर्दाखेरि प्लानिङ नै त्यस्तो गरे हो हामीले 77-78 हामी न्यूनतम पूर्वाधारहरू पुर्याउने त्यसपछि पठनपाठन सुरु गर्ने अनि थप रहेका पूर्वाधारहरू जस्तो उदाहरण लागि तपाईँलाई के भन्नु भने क्वार्टरहरू अब डक्टरको 15-20 चाहिएला अहिले हामी 5-7 तयार गर्छौँ होइन होस्टेलहरू हामीसँग जम्मा 6 तयार गर्ने हामीले मास्टर प्लान बनाएको छौँ तर अहिले हामी 3 मात्र तयार गर्दैछौँ होइन त्यस्तै अब अरू पनि जसो अस्पतालै पनि अहिले हामी 300 बेडको लागि मात्र तयारी गरिरहेको छौँ होइन तर हामी त्यसलाई क्रमशः 600 बेडमा लैजान्छौँ अब यसरी चाहिँ यो फेज भनेको के भने पछि 600 बेडमा जाने काम पनि भइरहन्छ अब डक्टरहरू थपिँदै गए क्वार्टरहरू थपिँदै जान्छन् विद्यार्थी थपिँदै जान्छन् होस्टल त थपिँदै जान्छ त्यो त सेकेन्ड चरणमा हुँदै जाने कुरा हो होइन तर 90 नहुने पूर्वाधार बनाएपछि पहिलो चरण अगाडि बढ्छ भनेर यसरी प्लानिङ गरेर गए हुनाले पहिलो चरणको कामको ठेक्कापट्टा हामी यो 75 टुङ्ग्याउँछौँ सबै सम्झौता चाहिँ आउँछ यो माघ फागुनसम्म हामी सबै सक्छौँ अब 2 प्याकेज मात्रै बाँकी छ 75 त्यो 2 प्याकेजलाई अब यो वर्ष हामी टुङ्ग्याउँछौँ र उहाँहरूलाई बढीमा 1-2 समय दिन्छौँ अब त्यसमा थुप्रो छ अब जस्तो स्वेरेज ट्रिटमेन्ट भन्छौँ हामी फोहोरको व्यवस्थापन कसरी गर्ने भनेर त्यो त्यसमा हामी अहिले लागिपरेका छौँ अब त्यो अत्याधुनिक एउटा प्रविधि नयाँ मेकानिकल प्रविधिको ल्याउने कि भनेर पनि हामीले एक्सर्साइज गरिरहेको छौँ इन्डियाको एउटा बम्बईको एउटा टिमसँग धेरैपटक हामीले छलफल चलाएको छौँ होइन काठमाडौँमा धेरैपटक छलफल भएको छ उसँग अनि त्यो चाहिँ तर यहाँ गाह्रो के देखियो भने हाम्रो ल्यान्ड चाहिँ एकदम सम्म परेको भयो होइन ठुलो एरिया भयो क्या त्यो 80 एरिया भनेर ठुलो हो त्यो सबैको फोहोर एक ठाउँमा ल्याएर त्यसलाई ट्रिट गर्न चाहिँ अलिकति गाह्रो त्यसैले कसरी गर्ने भनेर विभिन्न प्रक्रियामा हामी लागेका छौँ नेपालका अधिकांश हस्पिटल पनि हेऱ्यौँ हामीले कसले कसरी गरिरहेको छ भनेर होइन त्यसमा लाग्छौँ एउटा प्याकेज त्यो हुन्छ अब त्यस्तै वाटरको छ वाटर ट्रिटमेन्ट प्लान्ट लगाउँछौँ त्यसको अन्डरग्राउन्ड वाटर बनाउँछौँ अनि फायर हाइटिङको लागि बनाउँछौँ जस्तो आग लागि साग लागिको लागि त्यो सबै व्यवस्थाहरू हुन्छ ओभरहेड ट्याङ्की तयार गर्छौँ होइन अब अरू प्याकेजहरूमा अब आउनेमा त्यही मैले लन्ड्री तयार हुन्छ अब इलेक्ट्रिकल हाउस तयार हुन्छ विद्युतको गृहहरू त्यो अनि एसीसँग सम्बन्धित कुराहरू पनि आउँछन् अलिकति केही अरूहरू यसरी थपिँदै जान्छ कि
नेताहरूले धेरै कुरा गरे मलाई लाग्छ मैले अघि कार्यक्रमको शुभारम्भ पनि भने कि काठमाडौँको महाराजगञ्ज टिचिङ हस्पिटल पछिको सबैभन्दा ठुलो हस्पिटल सम्भवतः लाग्छ मेडिकल कलेज
अब यसो हो यही हो भनेर अहिले नै भन्न त त्यो अलिकति गाह्रो छ होइन किनभने यो पछि गएर हुन सक्ने हो त्यहाँसम्म त्यो लेभल हो किनभने सुरुवातमा त त्यो लेभलमा जाँदैन होइन अब टिचिङ हस्पिटल पनि सुरुवात त्यसरी त भएन यसरी नै हुने हो सुरुवात त होइन क्रमागत रूपमा चलिरहेको छ अहिले पनि यो पनि क्रमागत रूपमा जाने हो अझै हामी के भन्दैछौँ भने कतिपयलाई यहाँ के लागिरहेको छ भने त्यो जग्गा देख्दा पनि यत्रो जग्गा यो धेरै भएन र भने जस्तो सक्छन् मान्छेहरूले होइन त्यसैले त्यहाँ जो अघि तपाईँले उठाएको एउटा इस्यु छ है त्यो त्यो त्यही त चार बिजा छ त्यसैको कुरा पनि अब यहाँ जोडिन्छ के भने अब कतिपयलाई के लाग्छ यत्रो जग्गा छँदै छ किन चाहियो यो दिदी भइहाल्छ नि भने जस्तो होइन तर त्यो अब हामी के भन्छौँ भने असाध्य अपुग हुन्छ यो पछि गएर किनभने जस्तो अहिले अहिले त यो जनरल हस्पिटल मात्रै हो भोलि हर्टको छुट्टै चाहिन्छ होइन बालबालिकाको छुट्टै चाहिन्छ महिलाको छुट्टै चाहिन्छ लिभरको छुट्टै चाहिन्छ क्यान्सरको छुट्टै चाहिन्छ यस्तो विशेषज्ञ सेवाहरू पनि त चाहियो नि त अनि त्योभित्र बनियो सबै बनाउने नै हो त्यो त कालान्तरको प्लान हो त्यो पछिको त्यसैले त्यो जग्गा अझै पनि अपर्याप्त हुन्छ हामीलाई थप चाहिन सक्छ क्या त्यसैले हामी त्यसरी सोचिरहेको छौँ त्यसैले त्यो जान जरुरी छ यो सबैले बुझ्नु पनि जरुरी छ किनभने मात्रै एउटा हस्पिटल टर जस्तो सानो बनेर 500-600 बेडको हस्पिटलले मात्रै सबै सेवा दिने होइन त्यहाँ त विशेषज्ञ सेवा हर लेभलको चाहियो नि सबै रोगको विशेषज्ञता किसिमको यही हुन्छ त्यो त्यसैले त्यो लेभलमा पछि गएर हाम्रो प्लानिङ हो
चाहिँ सर मलाई खास कुरा के भने जनतालाई चासो पनि होला यो मैले यो प्रश्न गरिरहँदा अब मैले अघि पनि भने सुदूरपश्चिमका आम गरिब दूरदराजमा बस्ने किसान दाजुभाइहरू जो चाहिँ अहिले पनि भन्छन् नि पठन पाठनकै लागि बाहिर पठाइरहेका छौँ या भनौँ सुदूरपश्चिमबाट काठमाडौँसम्म पुर्याइरहेका छौँ बेला बखत यस्तो आन्दोलन गर्नुभयो डाक्टर गोविन्द केसीले तर यो गेटा मेडिकल कलेज यदि यहीँ भयो भने सुदूरपश्चिमका जनताले
होइन फाइदा त अब थुप्रो हुन्छ होइन प्रत्यक्ष अप्रत्यक्ष रूपमा हुने फाइदाहरू धेरै नै हुन्छन् अब मूलतः त अब मेन छ दुईवटा कुरा त के भने हामी आफ्नो घर नजिकबाट अथवा आफ्नो क्षेत्रमा एउटा विशेषज्ञ स्वास्थ्य गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्छौँ किनभने त्यो पनि विशेष विथ एक्सपर्ट सहितको क्या विशेषज्ञ स्वास्थ्य सेवा भनौँ न अहिले विशेषज्ञ स्वास्थ्य सेवा त छैन नि त सानो केही भयो भने हामीले नेपालगञ्ज लानुपर्ने अथवा इन्डियातिर लानुपर्ने या काठमाडौँ लैजानुपर्ने छ हाम्रो सेती अञ्चल अस्पतालले दिन सके जति दिन्छ त्यो नसकिया त हामीले बाहिर जानुपर्छ होइन त्यसैले यो भइसकेपछि के हुन्छ भने हामी काठमाडौँमा पाउने विशेषज्ञ सेवा अथवा इन्डियाका अरू सहरमा जहाँ गइरहेको छौँ हामी दिल्ली लखनऊ आदि इत्यादि त्यो सेवा त हामी यही पाउँछौँ पहिलो फाइदा त त्यही नै हो सम्पूर्ण मैले अघि भने नि जस्तो क्यान्सरको बिरामी आयो भने त्यसले पाउने सुविधा त्यसले पाउने सेवा भनौँ त्यस्तै भरि लिभरको आउला त्यस्तै हर्टको आउला होइन त्यो विशेषज्ञ लेभलको सेवा घर छेउमा प्राप्त हुन्छ पहिलो कुरा त त्यही नै भयो त्यस्तै अर्को कुरो हामी अब विशेषज्ञ लेभलको स्तरीय जनशक्ति तयार गर्ने हो त्यसको मूल उद्देश्य त त्यही नै हो नि किनभने हामी भोलि अब त्यो त पिएचडी लेभलसम्मका डक्टरहरू तयार हुन्छन् हरेक विषयमा कालान्तरमा गएर एकैचोटि सबै कुरा त नहुने हो होइन तर त्यो लक्ष्य त्यसरी हो त्यसैले अब त्यो त्यो उच्च लेभलको प्राविधिक स्वास्थ्य जनशक्ति तयार हुन्छ त्यो उत्पादन हुन्छ त्यहाँबाट जे जति उत्पादन हुन्छ सबै उच्च लेभलको हुन्छ त्यो किनभने एमबिबिएसबाट सुरु हुने हो त्योभन्दा माथिल्लो मात्रै उत्पादन हुने हो नि है त्योभन्दा तलको त उत्पादन हुँदैन त्यसैले त्यो अर्को बेनिफिट हो होइन अब त्यसभित्र हाम्रो अघि तपाईँले उठाए जस्तो यो क्षेत्रका पनि पर्न सक्छन् थुप्रै मान्छेहरू अब त्यो विभिन्न विषयमा छन् किनभने त्यो स्वास्थ्य क्षेत्रका त थुप्रो विषय छन् नि नर्सिङ पनि छ अरू अरू विषयहरू पनि छन् प्यारामेडिकलका विषय पनि आउँछन् त्यहाँ त्यो डिग्री लेभलमा पढाइ त सबै विषयको हुन्छ त्यो त्यसैले त्यो छँदैछ अनि यसरी चाहिँ हामीले हो मूलतः त यी कुरा भए अब प्रत्यक्ष रोजगारकै कुरा भनौँ हजारौँ 2000 मान्छे जति त प्रत्यक्ष रोजगारै पाउँछन् भोलि गएर त्यसमा होइन त्यसपछि अप्रत्यक्ष रोजगार पाउने भने त उनीहरूसँग जोडिने मान्छे कति छन् 2000 मान्छेसँग अनि अब व्यापार व्यवसाय सहरीकरण अब सहरीकरण अहिले नै हेर्नुहोस् अतरिया गेटा कस्तो महँगो भइसक्यो जग्गा त्यो मेडिकल कलेज भने त्यसको आसपासमा छुनै नसकिने छ भन्छन् सबैलाई सोद्धाखेरि होइन त्यो त्यसले भोलि सहरीकरण बढाउँछ व्यापार व्यवसाय बढाउँछ अब भोलि त्यो त्यत्रो एरियामा कति मेडिकल स्टोरहरू खुल्छन् कति होटलहरू खुल्छन् होइन त्यो यो त यसका त अनगिन्ती फाइदाहरू त्यसरी बढ्दै जाने कुरा हो यो होइन फाइदा गर्नै साध्य हुँदैन किन
शङ्का गर्न पनि सकिन्छ कि भन्ने लाग्छ कहिलेकाहीँ अहिले पछिल्लो समय प्राइभेट सेक्टर हाबी भएको अवस्थामा सरकारी लगानीमा यत्रो यो अस्पताल बन्दैछ भोलि गएर सरकारी लगानीकै कतै जुन उपलब्धि हुन पर्थ्यो त्यो हुन्छ कि हुँदैन
यसो हो त्यो त्यसरी शङ्का गर्न मलाई त त्यति ऊ लाग्दैन किनभने यसो हो जसरी तपाईँले काठमाडौँतिरै हेर्नुहोस् ठुलो सहरमा चितवनमै हेर्नुहोस् प्राइभेट पनि छ सरकारी पनि छ कसैले कसैलाई केही असर गर्दैन त्यो त के भने क्षमता अनुसार मान्छे जाने त हो नि होइन सरकारी हस्पिटलमा मन पराएन उसलाई मन लागेन प्राइभेटमा जान्छ त्योभन्दा राम्रो सेवा छ पाउँछ उसलाई लाग्छ सुविधा खोज्छ भने त्यो त जहाँ पनि भइरहने कुरा हो त्यसले खासै फरक पर्दैन किनभने जनता त यस्तो जस्तो महाराजगञ्जमा हेर्नुहोस् त भिड तपाईँको सिभिल हस्पिटल हेर्नुहोस् त है ती सरकारी हस्पिटल हुन् वीर हस्पिटलमा हेर्नु हामी कुन चाहिँ हस्पिटलमा कम छ है पेसेन्ट नगएको कहाँ छ ल सरकारी हस्पिटल नत्र त त्यहाँ पनि त बन्द हुन्थ्यो नि त त्यही हो हामी कहाँ पनि केही हुँदैन त्यो केही असर पर्दैन त्यो खुल्दै जान्छन् होइन उनीहरूले दिने सेवा हामीले दिने सेवा अलिक फरक हुन्छ होइन हामी आम जनतालाई फोकस गरेर दिने हो उहाँहरूले स्पेसल त्यो जनता बिचको पनि स्पेसल ग्रुपलाई फोकस गर्ने हो होइन प्राइभेट सेक्टर भने त अलिअलि पैसा बढी भएको मान्छेहरूलाई फोकस गर्छ उहाँहरूले र सुविधाहरू अलिकति फरक खाले हुनसक्छ त्यसैले त्यो सुविधा लिन चाहने त्यता जान सक्छ होइन
पछिल्लोसम्म यहाँलाई थाहा होला नि त काठमाडौँमा प्राइभेट कलेजकै लागि युनिभर्सिटीकै लागि भनौँ न मेडिकल कलेजकै लागि त्यत्रो तामझाम तछाड मछाड र आन्दोलन पनि भयो तपाईँलाई थाहा छ अब फेरि पछिल्लो समय भन्छन् मेडिकल कलेजमा माफियाकरण पनि भयो भन्नेहरू छन् यो परिस्थिति हेर्दा फेरि अब यो गेटा मेडिकल कलेज खोलिरहँदा कुनै प्राइभेट सेक्टरले पनि मेडिकल कलेज खोलिहाल्छ कि एउटा यो फेरि प्रतिस्पर्धा पनि देखिन्छ कि बेला बखत
होइन त्यही त त्यो मैले अघि नै भने यो कुराहरू त्यो प्रतिस्पर्धाले झनै राम्रो हो हामी सरकारीहरूलाई पनि त त्यो राम्रो गर्न त्यसले गजगजाउँछ नि त होइन प्रतिस्पर्धा भएपछि जस्तो सरकारीले पनि के हुन्छ मानव उदाहरणलाई धनगढीमै अर्को मेडिकल खोल्ने परिस्थिति आयो भने त हामीले त त्योसँग कम्पिटिसन गर्नुपर्ने हुन्छ नि त त्यसैले होइन त्यसँग गर्नुपर्ने
हस्पिटलहरू मेडिकल कलेजहरूको अवस्था हेर्ने हो भने अहिले पनि प्राइभेटमा चाहिँ मान्छेको विश्वसनीयता छ सरकारीमा चाहिँ अहिले पनि विश्वास गरिहाल्न उहाँहरू सक्नुहुन्न क्या
तर स्वास्थ्य सेवामा त्यस्तो देखिँदैन हेर्नुहोस् त्यस्तो जस्तो हामीले तपाईँले मैले अघि उदाहरण दिएँ नि काठमाडौँमा त्यस्तो देखिँदैन अहिले पनि भिडभाड उपचारका लागि सबै मान्छे जाने ठाउँ भने त सरकारी नै हो त्यसैले त्यस्तो चाहिँ हुँदैन यो अब जनसङ्ख्या बढ्दै जान्छ सेवाका चाहिँ फरक फरक हुँदै जान्छन् त्यसले धेरै ठुलो कसैलाई कसैको बन्दै हुने परिस्थिति चाहिँ आउला जस्तो लाग्दैन सरी त्यसमा पनि फेरि के पनि हो भने अब यो लेभलको इन्फ्रास्ट्रक्चर हाम्रो लेभलको उचाइ हामीले जुन ढङ्गले बनाइरहेको छौँ त्यो सबैले एकैचोटि उपलब्ध गराउनु पनि त गाह्रो छ नि प्राइभेटले त सबै त्यो सम्भव छैन आउला नि पछि गएर त्यो त के भने उहाँहरूले पनि मार्केटलाई हेरेर नै आउने हो यो क्षेत्रमा आउनलाई पनि मार्केट यहाँ पपुलेसन कति छ यहाँको मान्छेको आय स्रोतको अवस्था के छ कति उनीहरूले खर्च गर्न सक्छन् स्वास्थ्य क्षेत्रमा त्यो नबुझिकन त उनीहरू त आउँदैन उनीहरू त किनभने पैसा अलिकति आर्जन गर्ने पनि हो नि उहाँहरूको त पोलिसी सेवा मात्रै होइन त्यसैले उहाँहरूलाई सरकारीसँग कम्पिटिसन गर्नु पनि त्यति सहज चाहिँ हुँदैन जसरी हामीलाई चाहिँ एउटा त्यसले पनि एउटा घचघचाइरहेको हुन्छ भने उनीहरूलाई नि गाह्रो त गाह्रै हुन्छ नि त्यसैले त्यसबाट हामी त्रसित हुनुपर्ने जस्तो मलाई चाहिँ लाग्दैन त्यस्तो
कार्यक्रममा यतिखेर हामी छोटो कमर्सियल ब्रेक र टाइम चेकमा जान्छौँ त्यसपछि हामी थोरै कुराकानी अझै गर्छौँ कार्यक्रममा यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु
पेट्रोल बाहेक सबै खर्च हाम्रो अब नयाँ डिस्कभर बाइक किन्नुहोस् र दुई वर्षसम्म स्पेयर पार्ट्स इन्जिन आयल सर्भिसिङ र लेबर खर्च निशुल्क प्राप्त गर्नुहोस् डिस्कभर बजाज शोरूम दिनेश अटोमोटिव धनगढी चौराहा 091-520-892
Thank you. मजा स्वाद र स्वास्थ्य दुबै गजबको
टेस्ट गजबको हेल्थ गजबको
गजबको तयारी चाउचाउ सबै मिली खाऊ गजबको तयारी चाउचाउ 20% एक्स्ट्रा तर मूल्य उही सिद्धि विनायक स्न्याक्स एन्ड नुडल्स प्राइभेट लिमिटेडद्वारा उत्पादित
सुदूरपश्चिममा एउटा लामो चर्चाको विषय झन्डै 20 वर्ष 25 वर्षदेखि चर्चामा रह्यो र पछिल्लो समय निर्माण कार्य द्रुत गतिमा बढिरहेको छ यो विषयमा भनिरहने हो भने जुन आयोजनाहरू सुदूरपश्चिममा बनिरहेका छन् ती आयोजनाको तुलनामा यो आयोजना अत्यन्तै द्रुत गतिमा बनेको हामी देख्न पनि सक्छौँ झन्डै 2 वर्ष भनौँ 1.5 वर्षमै जुन गतिमा यो गेटा मेडिकल कलेजको निर्माण भइरहेको छ यसलाई हामी जो चाहिँ कार्यकारी निर्देशक हुनुहुन्छ हेमराज पुजाराजीलाई मैले धन्यवाद दिनै पर्छ र यसै विषयमा कुराकानी गर्दैछौँ गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजारा हामीसँग हुनुहुन्छ झन्डै अरबौँको लगानीमा बनिरहेको यो झन्डै 300 शैयाको अस्पताल कलेज भवन प्रशासन भवन र भनौँ न विभिन्न होस्टेलहरू क्वार्टरहरू लगायतका थुप्रो बिल्डिङहरू बनिरहेको छ झन्डै 23 बिल्डिङ उहाँले बनाउने अहिले जुन एग्रिमेन्ट अनुसार काम भइरहेको छ भन्नुभयो झन्डै 51.8 हेक्टर क्षेत्रफल भनेपछि तपाईँको करिब करिब 80 बिघा क्षेत्रफलमा चाहिँ यो निर्माण कार्य भइरहेको छ कयौँ जमिन अहिले पनि अतिक्रमण छ यो विषयमा पनि कुराकानी गर्दैछौँ हामीसँग हेमराज पुजारा हुनुहुन्छ मैले यहाँहरूलाई आग्रह पनि गरेँ टेलिफोन गर्न 091-410-216 लाइन आम जनताको लागि खुला छ मैले फेरि कार्यक्रममा पुनः वेलकम गर्छु हेमराज सरलाई पुनः स्वागत छ
धन्यवाद
अब कुरा गरौँ खास गरी अब बेला बखतमा नेताजीहरू पनि त्यहाँ पुगेर आश्वासन बाँडे देख्छु म हेर्छु यसो कहिलेकाहीँ न्युजहरू मेडिकल कलेजलाई एउटा नमुना बनाउँछौँ हामी भनौँ न उत्कृष्ट बनाउँछौँ भनिरहँदा यसको मोडालिटी कस्तो होला भन्ने मलाई पनि एउटा चासो भयो कसरी यसलाई अब आगामी दिनमा लग्ने होला कि त्यसको नीतिहरू बनिरहेको छ
अब अहिले यस्तो छ अहिलेसम्म हामी पनि गत सालदेखि अघिल्लो वर्ष हामीले चाहिँ पूर्वाधारको तयारीमै लगायौँ होइन गत सालदेखि हामीले मन्त्रालयलाई पनि झकझकदै आएको के हो भने अब हामी निर्माणतिर लाग्यौँ निर्माण एउटा पाटो हो होइन यो कुरा त आफ्नो ठाउँमा चल्दै जान्छ तर अब हामी सञ्चालनको मोडालिटीमा पनि जानुपर्छ भनेर अब पोहोरदेखि म पनि त्यसमा लागेकै थिएँ होइन हाम्रो अध्यक्षजी पनि लाग्नु भएको थियो र अहिले अब अस्तिको अर्थमन्त्रीज्यूको भाषणमा एउटा सानो कुरा अगाडि आएको छ होइन अब यो यस्ता मेडिकल कलेजहरू जो सरकारले सञ्चालन गर्न खोजिरहेछ ती सबैको लागि एउटा संयुक्त नीति ल्याइनेछ भन्ने खालको चाहिँ बजेट वक्तमा आएको छ हेरौँ अब त्यो कुन रूपको हुन्छ त्यसले त्यति मात्रै आएको हुनाले अहिले त्यसको पूर्ण खाका त केही छैन
राम्रो आयो भने त यसलाई सुचारू गर्न सञ्चालन गर्न सहज होला फेरि घुमाउरो पाराको कहीँ कतै सरकारी हस्तक्षेप या केही न केही त्यस्तो संयन्त्रबाट बन्यो भने फेरि खिचातानी हुने हो कि भनेर शङ्का गर्न सकिन्छ पुजारा सर
अब अहिले नै शङ्का गर्ने भन्दा पनि अब भर्खरै घोषणा भएको कुरा छ होइन अब हामी एउटा सबैलाई सबै मेडिकल सरकारले सञ्चालन गर्ने सबै मेडिकल कलेजहरूलाई एउटा अम्ब्रेला एक्ट जस्तो भन्ने खालको उहाँको त्यो भाषा त्यस्तो छ त्यहाँ होइन एकीकृत एउटा नीति ल्याइएनछ भन्ने खालको होइन अब त्यो एकीकृत नीति आइ नसकेको बेला भएर अहिले नै हामीले कमेन्ट गर्नु पनि उचित भएन कस्तो आएपछि कस्तो आउँछ भन्ने कुरा बल्ल हामी छलफल गर्न मिल्छ होइन अब त्यहाँसम्म पुगेको छ सरकार चाहिँ जे होस् होइन नीति ल्याउन ल्याउँछौँ भन्नेमा पुगेको छ नीति आउला भन्ने हामीले पनि अपेक्षा गरेका छौँ यो आर्थिक वर्षभित्र हेरौँ होइन अब त्यो नीति चाँडोभन्दा चाँडो आउनुपर्छ र खास गरी अझ भन्यो भने त गेटाको लागि हाम्रो चाहना के थियो भने छुट्टै छिटोभन्दा छिटो छुट्टै नीति ल्याएर भए पनि एउटा छुट्टै ऐन ल्याएर गेटाकै लागि भए पनि यसलाई अगाडि बढाइहाल्नुपर्छ भन्ने हो
तपाईको त टिम पनि छैन रे एक्लै दौडिरहनु भएको छ फेरि अझै एउटा संयोग के भयो भने पुजारा सर खास सुदूरपश्चिमकै पर्नुभयो एउटा यो संयोग पनि हो तपाईलाई ठूलो धन्यवादको पात्र हुनुहुनेछ भोलिका दिनमा यो बन्दै छ जुन गतिमा बन्दै छ म यसको लागि धन्यवाद पनि दिइहाल्छु यहाँलाई एउटा कुरा मलाई भन्दिनु पुजारा सर एक्लै वान म्यान आर्मी भन्छ नि कहिलेकाहीँ त्यो किसिमको शैलीमा तपाईँ अगाडि गइरहनु भएको छ अहिले कसरी सम्भव भइरहेछ पुजारा सर कसरी टाइम म्यानेज गरिरहनु भएको छ एक्लै टिम बिना पनि यत्रो ठुलो कामहरू तपाईँले धमाधम गराइरहनु भएको छ यो कहिलेकाहीँ दैवीय शक्ति पनि प्राप्त हुँदो रहेछ
दैवीय शक्ति भन्दा पनि यसो अलिकति अब हामी तपाईँले जसले उठान गर्नुभयो त्यस्तै नै हो हामी लोकल भएपछि यो हाम्रो सबैको आवश्यकताको विषय हो भोलि हाम्रा सन्ततिहरूलाई चाहिने हो भन्ने हाम्रो मानसिकता रह्यो मात्र एउटा कर्मचारीको रूपमा जागिरे मान्छेको रूपमा मात्रै यसलाई हामीले सम्झिएनौँ मैले कहिले पनि सम्झिएन होइन त्यसैले आएको दिनदेखि हामीले यसलाई जति सकिन्छ पर्याप्त टाइम दिए अब त्यो आफ्नो कुरा आफैले धेरै चढा बढाएर भन्नुभन्दा पनि मैले अहिलेसम्म बिदा नै लिएको छैन त्यसरी भन्यो भने मलाई 30-32 महिना भइसक्यो होइन एक दिन पनि मैले बिदा लिएको छैन बिचमा मेरो एउटा सानो घराइसी कार्यक्रम थियो 7 दिनको बिदा लिएको थिएँ मैले गत साल 2 वर्ष पहिले नत्र मैले बिदा लिएको छैन होइन अब त्यो नलागिकन सम्भावना पनि थिएन र त्यसरी नै लागेर यहाँसम्म पुर्याएको हो र टिम पनि तपाईँले भने जस्तो छैन अब त्यो प्राविधिक टिम चाहिने हो मलाई खासै होइन प्राविधिक टिम हुन सकेन यो कस्तो भयो भने समिति बनायो सरकारले अब समितिमा अब समितिका पदाधिकारीहरू मिटिङको बेला उहाँहरूले जुटेर मलाई सक्दो सहयोग गरिदिनु भएको छ होइन लगेका मैले चाहिँ समितिमा लगेर निर्णय गराउनुपर्ने कुराहरूमा निर्णय त भइदिन्छ टाइमली भइरहेको हुन्छ त्यसमा कुनै समस्या छैन तर अब उहाँहरू पनि आआफ्नो जबमा भएका मान्छे भए उहाँहरूले डे टु डेको काममा त खासै सहयोग गर्न सक्ने अवस्था छैन किनभने समितिको मोडालिटी पनि त्यस्तो छ किनभने धेरैजसो कार्यालय प्रमुख नै हुनुहुन्छ क्या त्यहाँ होइन एकजना अध्यक्ष बाहेक फेरि अध्यक्ष पनि हाम्रो फुल टाइमर होइन उहाँ पनि मिटिङको बेलाको अध्यक्षता मात्रै गर्नुहुन्छ बाँकी समय आफ्नो काम गर्नुहुन्छ त्यसैले म एक्लो त स्वत एक्लै भयो कि है अब त्यो मोडालिटीमा गयो अब त्यो सारा डकुमेन्टेसन गर्ने अब नीतिगत कामहरू पनि आफैले गर्ने डकुमेन्ट आफैले तयार गर्ने गर्ने गराउने होइन अनि ती डकुमेन्ट अनुसारको ठेकापट्टो गर्नुपर्ने इभ्यालुएसन पनि हामीले आफै गर्ने अनि त्यसलाई सम्झौतामा लगेर फेरि अनुगमनमा पनि हामी जाने यो सबै पाटोमा चाहिँ असाध्यै त्यही भएर त ननस्टप रात दिन लागेको छ हालाकि अब यो बिचमा हामीले अलिकति पछिल्लो 4 सालदेखि अनि एउटा कन्सल्टेन्ट पनि हायर गरेका छौँ उहाँहरू आएपछि अलिकति मलाई अलिकति सहज भएको छ त्योभन्दा अगाडि एक्लै थिएँ म वास्तवमा एक्लै नै हो अहिले पनि अफिसमा त एक्लै हो किनभने अब अफिसमा नन अब सामान्य स्टाफ छ एकजना कार्यालय सहयोगी एकजना चाहिँ कम्प्युटर अपरेटर र एकजना ड्राइभर
होइन धेरै अन्तर्वार्ताहरूले तर तपाईँको अन्तर्वार्तामा खास गरी मैले अझै एउटा कुरालाई तपाईँलाई धन्यवाद दिनै पर्छ यो जुन पूर्वाधार निर्माण भइरहेको छ नि यो गतिमा सम्भवत लाग्छ कहीँ पनि भएको छैन
अब त्यो ठिकै छ अब हामी त्यसरी नै लाग्यौँ त्यही अहिले पनि लागिरहेको छौँ जस्तो हामी 11 बजीसम्म बस्छौँ कहिलेकाहीँ होइन म आफै पनि बसिरहेको छु राति 11-10 बजेसम्म अहिले पनि काम भइरहेको हुन्छ राति होइन अब राति किनभने लेबरले गर्दा अलिकति हाम्रो यो पछिल्लो अवधिमा समय गाह्रो भयो वैशाखदेखि यता हामी अब त्यतातिर अहिले जाउँला होइन हामी यो वर्ष जति टार्गेट हामी 100% माथि जान खोजेका थियौँ 100%भन्दा माथि अहिले हामीले वैशाखभित्र 100% एचिभ गरिहाल्ने अनि जेठ अषाढको लागि एक्स्ट्रा उपलब्धि मान्ने भनेर प्लान गरेर हिँडेको म तर चाहिँ अब दुर्भाग्य कस्तो हुनुगयो भने वैशाखदेखि यो गहुँको खेती समेट्ने बेलादेखि लिएर अहिलेसम्म लेबरको असाध्यै अभाव भएको छ र अनि त्यही भएर हामीले अहिले पनि त्यो भएको लेबरलाई राति 10 बजे 11 बजेसम्म काम गराइरहेको छौँ उनीहरूलाई थप उदिएर पनि होइन धेरैजसो इन्डियन छ अहिले नेपाली त त्यो पाउनै गाह्रो भयो अहिले फेरि यसो भयो कि धेरैतिर निर्माणको कार्यहरू जारी छन् होइन लेबरको त साह्रै सबैतिर समस्या देखिया छ अब हामी कहाँ फेरि अलिकति स्किल्ड पनि मान्छे चाहिने अब यो बिल्डिङ ठुल्ठुलो बिल्डिङहरू भयो होइन त्यसैले अब यो सानसानो बिल्डिङमा त अहिले अलिअलि उनीहरूले नेपाली पनि फ्याटाफुटल युज गरिरहेछन् होइन अब तर अब फेरि धेरैजसो ठुलो बिल्डिङहरूमा हाम्रो मेसिनबाट काम हुन्छ होइन त्यो मेसिनबाट काम हुँदाखेरि त्यो सामान्य लेबरले त्यो ह्यान्डलै गर्न सक्दैन होइन त्यसैले पनि अहिले अहिले आएर हामी अब त 100 नपुग्ने परिस्थितिमा आएको यो वर्षको टार्गेटमा क्या लेबरले गर्दा यति फरक पऱ्यो 3 महिनाको प्रोग्रेसले किनभने हाम्रो कस्तो छ अहिले भन्नु जाने प्रति महिना 8-9 करोड रुपियाँको हामीले काम गराउनुपर्छ त्यो गराएन भने हामी टार्गेट मिट गर्नु त्यो चान्चुनी कुरा होइन होइन अब सुदूरपश्चिमको अब यहाँको फेरि धेरैजसो अब कन्ट्र्याक्टरहरू पनि हाम्रो स्थानीय नै छन् उनीहरूलाई नै परेको छ उनीहरूको त्यो क्षमता पनि गाह्रो तर पनि केहीले चाहिँ यति राम्रो क्षमता प्रदर्शन गर्नुभएको छ
भन्दिनँ पुजारा सर मान्छेले भनौँ न पद लिन्छन् त्यो जिम्मेवारी लिन्छन् तर त्यो जिम्मेवारी वहन गरे मैले देखिनँ क्या धेरैपटक हेर्छु म त्यो के हुनु पर्दो रहेछ इच्छा शक्ति हो या भनौँ आफ्नो लगाव हो
होइन त्यो इच्छा शक्ति हो समर्पण हो होइन मैले यो गर्नुपर्छ भन्ने हो होइन अब समर्पण पनि चाहियो इच्छा शक्ति पनि चाहियो त्यो नभइकन अब मैले अघि नै भने नि अब म जागिरी खान्छु 10-5 गर्छु भनेर मात्रै यी कामहरू अगाडि सबै बस्दैनन् होइन अब प्लानिङको चरण पनि सँगसँगै मैले भने म एक्लैले सबै काम गरिरहेको छु वास्तवमा, किनभने प्लानिङको काम पनि सँगसँगै भइरहेको हुन्छ, डे टु डेको प्लानिङ, मन्थली प्लानिङ, एनुअल प्लानिङदेखि लिएर त्यसरी त्यसलाई कज्याउन सकिँदैन नि त। ऊ यसरी बनाएर बसिया हुन्छु म, तपाईँको यो महिना यति पर्सेन्ट पुग्यो, यति पछाडि हुनुहुन्छ, यति अगाडि हुनुहुन्छ, यो यसो छ, डेली चाहिँ उहाँहरूसँग संवादमा हुन्छु म, होइन त्यो लेभलदेखि लिएर अर्कोतिर अब त्यो त्यति कामहरूको डकुमेन्टेसन बनाउने, त्यसलाई प्रोसेस गर्ने, लैजाने, यी सबै कुराहरू सकिएको छ। गत सालदेखि म अघि भन्दै थिएँ हामीले कन्सल्टेन्ट एउटा हायर गऱ्यौँ, त्यसले अलिकति मलाई के सहज भएको छ भने यो डकुमेन्ट बनाउने क्रममा ल यस्तो बनाइदिनुहोस् भने चाहिँ उहाँहरूलाई पनि ट्रेन गरियो त्यो डकुमेन्ट बनाउनुमा, किनभने कन्सल्टेन्ट आफैमा ट्रेन हुँदैन कि, प्राइभेट सेक्टर हो उसले सरकारी सेक्टरको सबै कामहरू नीति नियम पनि सम्पूर्ण बुझिसकेको हुँदैन। त एक मलाई एक दुई चरणमा हामीले पोहोर साल उहाँहरूलाई ट्रेन गरेपछि अहिले एक दुईजना मान्छे यस्तो बनाएको छु कि मलाई यो बनाइदियो भनेपछि उहाँहरूले बनाइदिनु सक्ने अवस्था चाहिँ अब आएर बन्न थालेको छ, होइन डकुमेन्टको पाटोमा पनि अलिकति त्यसले मलाई अलिकति डकुमेन्टमा चाहिँ सहज भएको छ। ती इन्जिनियर साथीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ ल अब यो डकुमेन्ट म अब जसो काठमाडौँ जानुभन्दा 10-20 दिन पहिले नै भन्छु यो डकुमेन्ट तपाईँ तयारी गर्दै गर्नुहोस् म आउन्जेलसम्म रफली म आएपछि हेर्छु भनेपछि त्यो अलिअलि अलिकति सहज भएको छ अहिले आएर यो गत सालदेखि। र अर्को एउटा यो पाटो, अर्को कुरो त्यसले सुपरभिजनमा पनि सहयोग भयो, सुपरभिजनले नै गरेको हामीले खासै। अब सहयोगले कस्तो हुनु गयो भने मास्टर प्लान बनाउने पनि त्यही नै हो, त्यही कन्सल्टेन्ट चाहिँ, र सुपरभिजन पनि उसैलाई दिँदाखेरि उसलाई सबै आन्द्राभुँडी थाहा छ, प्लानिङ कसरी भएको थियो पहिले होइन र कहाँ के भन्ने कुरा, त्यसले अलिकति सहज भएको छ। त्यो टिम ठुलै टिम हो, त्यो चानचुन टिम होइन, हामीले 2.5 करोड रुपियाँको सुपरभिजनमा खर्च गर्ने गरी उहाँहरूलाई 19 जनाको एउटा इन्जिनियरहरूको टिम हो हाम्रो, त्यो 19 जनामध्ये पाँचदेखि कहिले 5 जना कहिले 6 जना कहिले 4 जना कम्तीमा 4 जना हरेक दिन हुन्छ, नत्र 5 जना त यहाँ रेगुलरली हुन्छ, उहाँ रेजिडेन्सियल नै हो उहाँहरू, उहाँहरू 24 घन्टा यहीँ बस्नुहुन्छ, यहीँ अफिस छ छुट्टै, यही टोलमा अफिस छ उहाँहरूको यहाँनिर अगाडि, उहाँहरूले त्यहीँ बसेर हेर्नुहुन्छ, त्यो सबै कुरा उहाँहरूको जिम्मा हो, त्यो क्वालिटीको चाहिँ, त्यो क्वालिटीको कुरा चाहिँ मैले भन्दा पनि उहाँहरूले हेर्ने हो होइन, मैले चाहिँ त्यो अब बढी जसो के हेर्छु भने उहाँहरूको म्यानेजमेन्ट हेर्छु कि, म्यानेजमेन्टमा कहाँ कमजोरी छ, के कारणले काम रोकिन्छ, रोकिनुभन्दा पहिले नै सचेत गराएर बस्ने काम चाहिँ म बढी गरिरहेको हुन्छु, र क्वालिटी उहाँहरूलाई छोडेको हुन्छु, किनभने क्वालिटी हामी त न टेक्निकल मान्छे होइन, म फेरि इन्जिनियर पनि होइन, म त शिक्षा मान्छे होइन, त्यसैले उहाँहरूलाई त्यसरी चाहिँ छ, उहाँहरूले सुपरभिजनको पाटोमा उहाँहरूले हेर्नुहुन्छ। उहाँहरूका 19 जना बाँकी रहेको जो टिम छ त्यो के गर्छ भने आफ्नो कामको विशेषताको हिसाबले आउँछ उनीहरू, कुनै एक महिना कुनै आधा जसो भनौँ न प्लम्बिङको काम सुरु भयो भने अब त्यो त्यति बेला त्यो इन्जिनियर आउँछ, सेनिटरीको सुरु भयो भने सेनिटरीको इन्जिनियर आउँछ, मेकानिकलको काम सुरु भयो भने मेकानिकल आउँछ, अहिले धेरै जसो सिभिलको काम भएर हुनाले सिभिल इन्जिनियरहरू हुन्छ होइन, त्यसैले उहाँहरूलाई त्यसरी आउँछन्। यसरी हामीले चाहिँ जो सुपरभिजनमा पनि हाम्रो कुनै छैन, जो तपाईँले क्वालिटीको कुरा गर्दै हुन्थ्यो, हामीले क्वालिटीमा कुनै कम्प्रोमाइज भएको छैन, हामी कहिले पनि केही पनि हुँदैन, इभन सानो भयो भने तोडिहाल्छौँ हामी उत्तिखेरै होइन, कुनै कम्प्रोमाइज हुँदैन। होइन धेरै ठुलो अब नेताहरू भने पूर्व प्रधानमन्त्रीज्यू एकपल्ट आउनुभएको थियो होइन, अनि एक दुईजना पूर्व प्रधानमन्त्रीज्यू भनौँ न अब त्यो शेरबहादुर देवाज्यू, अनि एकपटक चाहिँ हाम्रो प्रचण्डज्यू आउनुभएको थियो होइन, उहाँहरूले ठिकै छ हेर्न जानुभयो होइन, हामीलाई अलिअलि हौसला हुन्छ त्यसले होइन, ठिकै छ त केही समस्या भए भन्नुहोस् भन्यो, हामीले आफ्ना भएका समस्याहरू तत्कालीन अवस्थामा हामीलाई यो फिडिङ मेटेरियलको समस्या थियो, पोहोर सालको कुरा हो त्यो, यो खोलाबाट गिटी बालुवाहरू पाउन नपाइरहेको अवस्था थियो, त्यही कुरा यस्तो समस्या भएको छ यसलाई भने चाहिँ उहाँले म यो लगेर मन्त्रीहरूलाई भन्छु भनेर भन्नुभएको थियो, पछि सहज पनि भयो होइन।
अब अन्त्यमा छु म, भौतिक कुराहरू धेरै भयो, आर्थिक कुरा अलिकति कोट्याइदिनु पऱ्यो यहाँले, किनभने जनताले चासो पनि होला, अब अरबौँको लगानीमा मैले भनिहालेँ, अस्पताल भवन कलेज भवनको आर्थिक प्रगति कसरी भइरहेको छ, खास गरी आर्थिक खर्च कसरी, किनभने बेला बखतमा हुन्छ हामीले यति खर्च गऱ्यौँ उति खर्च गऱ्यौँ
होइन, अब यसो खर्च हामीले वर्षेनी जसो गत साल हामी थियो, गत साल पनि हामीले सबै गर्न सकेनौँ, सुरुवात मात्रै भयो होइन, 35 करोड जति गत सालै खर्च गऱ्यौँ हामीले, त्यो पनि भर्खर वैशाखबाट काम सुरु गरे हुनाले, अहिले हामीले लगभग 80 करोडको हाराहारीमा खर्च गरिसकेका छौँ यो वर्ष है, उहाँहरूलाई पेमेन्ट दिइसकेका कुरा हो, लगभग 77 करोड जति गइसकेका छ उहाँहरूलाई होइन, अहिले जेठ महिनासम्म यो अषाढ महिनामा अब अलिकति 8-10 करोड रुपियाँ अझै जाला, त्यही भएर म टार्गेट मिट हुँदैन भनेर लागेको छु अहिले, अहिले हामीले 1 अरब चाहिँ हाम्रो त बजेटै हो करिब 98 करोड चान्चुन छ होइन, त्यो सबै सकेर अलिकति एक्स्ट्रा काम पनि गर्ने भन्ने हामीले सोच बनाएर प्लानिङ गरेका थियौँ, अब यो लेबरको कारणले त्यो त्यहाँ नपुग्ला, तैपनि अब अहिले पनि आश गरेका छौँ हामीले 90-95 जति खर्च गर्न सकिन्छ कि भनेर, एक महिना अझ बाँकी छ यो महिनाभरिमा त्यहाँसम्म पुग्छौँ जस्तो भनेर अहिले सोच बनाएर लागिरहेको छौँ हामी, त्यही किसिमको प्लानिङमा छौँ, त्यसैले लगभग अब 90-95% चाहिँ
सफल। त्यसो भए गेटा मेडिकल कलेजको पठन पाठन सुरु हुन्छ भनेर भन्दा हुन्छ मैले,
अब यसो त्यो त मैले मात्रै ठ्याक्कै बोलिदिने विषय पनि होइन, मेरो एक्लै प्रयासले पठन पाठन सुरु हुन सक्दैन होइन, मैले चाहिँ निर्माणको कुरालाई अहिले गति दिएको त्यो छिटो पठन पाठन हुन सकोस् भन्नलाई नै हो होइन, त्यसका लागि धेरै कुरा चाहिन्छ हेर्नुहोस्, अब तपाईँले उठान गर्नुभयो, किनभने अस्पतालको सेटअप चाहिएला, कलेजको सेटअप चाहिन्छ, इक्विपमेन्टको कुरा चाहिन्छ, म्यान पावरको कुरा चाहिन्छ, होइन थुप्रो डक्टर चाहिएला, नर्स चाहिएला, यी सबै कुराहरू गर्न बाँकी नै छ क्या, ती सबै सँगसँगै जाने
होइन
त्यो त यसो हो। नेक्स्ट इयरदेखि त्यही त जो नीति छिटो चाहियो भने हामीले त्यही भएर भने नि छिटो नीति आयो भने त्यो नीति अनुसारको संरचना बन्छ नि त, संरचनाले अनि ती कामहरू सुरु गर्ने हो। कन्स्ट्रक्सनको पाटो त यो भइरहेछ होइन, अब थाई संरचना बन्नु पऱ्यो नि, त्यो त सबै कुरा त एक जसरी अहिले मैले एउटा काम भावनाले यहाँसम्म प्रगति दिन सकेको हो नि त, अब यो सँगसँगै सबै काम पनि तैँले नै गर्नुपर्छ भने त सम्भव हुँदैन होइन। त्यसैले त्यसको लागि थाई संरचना चाहियो, थाई संरचना भए त्यहाँ टिम हुन्छ, त्यो टिमले आफ्नो काम गर्दै गयो भने जस भोलि अब मानौ न एउटा कुनै प्रतिष्ठान जस्तो बन्यो अथवा मेडिकल कलेजकै कुनै युनिभर्सिटीमा राखेर मेडिकल कलेज चलाउने हो भने त्यो अनुसारको संरचना हुन्छ, डिन कार्यालय हुन्छ, त्यहाँ अरू हुन्छ, उसले नियुक्ति गर्छ, आफ्नो एउटा बनाउँछ प्रोग्राम होइन, त्यो सञ्जाल हुन्छ। अथवा प्रतिष्ठानको हामीले बनाउने यो मोडालिटी भने प्रतिष्ठानको टिम आउला, त्यो टिमलाई चाहिँ हामीले हस्तान्तरण गर्छौँ, त्यसपछि उहाँहरूले नीति नआएसम्म त भन्न सकिँदैन होइन। त्यसैले नीति आउन जरुरी छ, जति चाँडो नीति आयो र जति राम्रो नीति आयो त्यसमा भर पर्छ तपाईँको। हस् अवसर दिनुभयो, धन्यवाद। नयाँ प्रोग्राम चलाउनु भएको रहेछ, पहिले पनि म चाहिँ एउटा पहिले एउटा फेस टु फेस भन्ने कार्यक्रममा आउने गर्थेँ, एक दुईपल्ट उहाँले अलिकति आइदिनु पऱ्यो भनेर मैले यसरी मलाई लाग्छ यसो कम्तीमा हाम्रो अभिभावकहरूसँग पुगोस् निर्भर जनतासम्म होइन भनेर आउने गरेको छु। तपाईँले यसो मलाई पनि अवसर दिनुभयो, पुनः धन्यवाद। फेरि पनि यस्तो कुरा अवसर आयो भने हामी आफ्नो तर्फबाट प्रश्न गर्ने कुरा गर्छौँ। हस् हस् धन्यवाद।